This is VOA News. I'm Jim Bertel. The United Nations says well over 100,000 people are fleeing the Turkish military offensive in Syria. AP's Charles de Ledesma reports.
As fighting continues in at least one Syria town and a heavy bombardment rains down on another, officials say at least 130,000 people have been displaced, with many more likely to be on the move as the Turkish offensive progresses. Meanwhile, the local Kurdish-led administration warns of a humanitarian disaster as aid and service delivery to northern Syria is hampered by the fighting. Turkish airstrikes, artillery shells and intense clashes have reached as far as 19 miles south of the Turkish-Syria border. I'm Charles de Ledesma.
Meanwhile, AP's Julie Walker reports Defense Secretary Mark Esper says President Trump has ordered all U.S. troops in northern Syria to move south.
Esper tells CBS it's faced the nation. The conflict between Turkish forces and U.S.-backed Syrian Kurdish fighters had become untenable for the U.S. military. That led Trump to direct what Esper calls a deliberate withdrawal of American troops from the north. Esper says the forces were not ordered to leave Syria entirely. Esper isn't saying how many U.S. troops will leave the north, but he does say they represent most of the 1,000 troops in Syria. Esper also says the U.S. believes the Kurds are about to cut a deal with the Syrian army and Russia to enable a counterattack against Turkey and its Syrian proxy forces. I'm Julie Walker.
As the situation deteriorates, U.S. Treasury Secretary Steven Mnuchin on ABC This Week says Turkey is on notice. The U.S. is prepared to impose sanctions.
We are ready to go on a moment's notice to put on sanctions. And as I've said, these sanctions could be starting small. They could be maximum pressure, which would destroy the Turkish economy.
For more on this story, please go to voanews.com. This is VOA News. Weekend protests in Hong Kong were smaller and more peaceful than previous demonstrations. VOA's Anita Powell reports from Hong Kong.
Fighting for peace. Protests have shaken Hong Kong for nearly 4 months, with growing tensions and violence. But this weekend's protests, the 19th week in a row, were smaller than the previous actions and largely peaceful, with only scattered reports of tear gas, arrests, and clashes with police. Thousands of people marched through the Mong Kok shopping district Saturday, and some protesters vandalized pro-China businesses. But the crowd was largely peaceful and included parents with young children and elderly Hong Kongers who acted as human shields between police and protesters. Anita Powell, VOA News, Hong Kong.
The Japanese government has sent thousands of soldiers and rescue workers to save stranded residents in the destruction left by Typhoon Hagibis. Reuters' David Doyle has more.
It was time to clean up in Tokyo on Sunday after Japan's worst typhoon in more than 60 years swept out to sea, leaving behind blue skies and a trail of destruction. Some 27,000 members of Japan's self-defense forces and rescue workers were sent to save residents stranded by Typhoon Hagibis in the central Nagano prefecture and elsewhere. The storm has left large swathes of low-lying land in central and eastern Japan underwater, has cut power to almost 500,000 homes. Prime Minister Shinzo Abe has offered his condolences to the families of those killed and said the government was working to save people's lives and property.
That's Reuters' David Doyle reporting. Pakistan's Prime Minister Imran Khan held talks Sunday with leaders in Iran to formally begin a diplomatic offensive he says is aimed at defusing the escalating tensions with Saudi Arabia and the United States. Khan told a joint news conference after his meeting with Iranian President Hassan Rouhani that Islamabad will do its utmost to prevent a conflict between the two Islamic countries. U.S. President Donald Trump is standing behind his personal attorney, Rudy Giuliani, one of his highest-profile and most vocal defenders. This, as the New York Times reports, federal prosecutors in New York are eyeing him for possible lobbying violations. Behind the scenes, however, many of Mr. Trump's closest aides and advisors, inside and outside the White House, quietly suggest the president should cut ties with Giuliani. The Los Angeles County Fire Department says the wildfire in the San Fernando Valley is now 33% contained. The fire covers 31 square kilometers. The department says winds and temperatures have fallen to normal levels after the Santa Ana winds passed through the region. For more on any of today's stories, download the VOA mobile app. From Washington, I'm Jim Bertel, VOA News.
مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام راؤنڈ ٹیبل کے ساتھ بہجت جلانی حاضر خدمت ہے۔ میرے ساتھ پروڈیوسر ہیں انجم ہیرل گل اور انجینئر ہیں پیٹر ہانڈلی۔ میڈیم ویو 972 کلو ہرٹز کے علاوہ آپ ہمارا یہ پروگرام آن لائن بھی سن سکتے ہیں، اردو ویو اے ڈاٹ کام پر لاگ ان کیجیے اور ہماری نشریات سماعت فرمائیے، اور ٹیلی فون پر کال کرنے کے لیے ہمارا نمبر ہے 0800-777-89-0800-7789۔ تو آئیے اب ہم مجلس مذاکرہ کے لیے آج کا موضوع آپ کو بتاتے چلیں۔ آج ہمارا موضوع ہے پاکستان میں ڈینگی کی وبا اور اس کی روک تھام۔ ملک بھر سے ماہرین ڈاکٹر ہمارے ساتھ ہیں جو ہمیں مرض کے بارے میں معلومات فراہم کر رہے ہیں تاکہ اس کی روک تھام بہتر انداز میں کی جا سکے، اور اس کی روک تھام کے لیے سرکاری سطح پر جو اقدامات اٹھائے جا رہے ہیں ان کے بارے میں بھی ہم بات کریں گے۔ ہمارے ساتھ ہیں، ہم تعارف کراتے چلیں، پہلے خیبر پختونخوا سے ڈائریکٹر پبلک ہیلتھ ڈاکٹر عبد القدوس، لاہور میئر اسپتال سے ایسوسیٹ پروفیسر ڈاکٹر ساجد محمود، اور ڈی بی گو کے ساتھ کوالٹی ایشورنس ایڈوائزر ڈاکٹر اعظم محی الدین، جو ادارہ جان ہاپکنز کا افیلیٹ ہے۔ ڈاکٹر سمرینہ سرفراز ہیں جو انڈس ہسپتال کراچی سے ہیں، متعدی امراض کی ماہر ہیں، اور ہمارے ساتھ ہوں گے ڈاکٹر جمیل اختر جو پاکستان پیڈیاٹرک ایسوسیشن سے وابستہ ہیں ٹریئرر کے طور پر۔ تو آپ سب کو ہم پروگرام میں خوش آمدید کہتے ہیں، اور سب سے پہلے ہم ایک رپورٹ پیش کرتے ہیں۔ اسلام آباد سے گیتی یارا نے اپنی اس رپورٹ میں ہمیں تازہ ترین اعداد و شمار بتائے ہیں، اب تک اس وبا کی روک تھام کے لیے جو کوششیں کی جا رہی ہیں سرکاری سطح پر، اور جو سرکاری سطح پر اعداد و شمار بھی سامنے آئے ہیں ان کے بارے میں ایک بڑی مختصر سی رپورٹ ہے۔ تو آئیے پہلے آپ کو یہ رپورٹ سنواتے ہیں۔
وفاقی محکمہ صحت کے نمائندوں نے وی او اے کو بتایا کہ اس وقت ملک میں ڈینگی سے متاثرہ افراد کی تعداد 23,000 سے تجاوز کر چکی ہے۔ چیف آف ڈیزیز سرویلنس ڈاکٹر رانا صفدر کا کہنا تھا کہ پورے خطے میں ڈینگی کی وبا نے زور پکڑا ہوا ہے۔ ڈاکٹر رانا صفدر نے بتایا کہ کراچی میں 4,000 ڈینگی کیس سامنے آئے ہیں۔
راولپنڈی اور اسلام آباد جو ہے، یہ ٹوٹل جو پاکستان کے اندر 2019 میں ابھی تک کیسز ہوئے ہیں ان کا جو 44% جو ہے 44% وہ ہمیں ان دو شہروں سے ملا، لیکن اس کے ساتھ ہی ساتھ جو کراچی سے ہمیں کافی سارے کیسز ملے ہیں، اور پشاور ہمارا تیسرا پارٹ ہے جہاں سے ہمیں میکسیمم کیسز ملے ہیں۔
دوسری طرف اسلام آباد کے سرکاری اسپتالوں میں ڈینگی کے خصوصی وارڈز تو بنا دیے گئے ہیں، لیکن پھر بھی ڈینگی ٹیسٹ کروانے کے لیے شہری لمبی قطاروں میں کھڑے ہیں۔ پاکستان انسٹیٹیوٹ آف میڈیکل سائنسز یا پیمز کے ترجمان ڈاکٹر وسیم خواجہ نے بتایا کہ پچھلے 24 گھنٹوں میں 350 سے زائد ڈینگی کے نئے کیسز سامنے آ چکے ہیں۔
صرف داخلے جو ان پیشنٹس کو ہوتی ہے جن میں پیچیدگیاں ہوں، تو 99% پیشنٹ میں پیچیدگیاں نہیں ہوتی۔ پیچیدگی سے مراد یہ کہ جو خون کی کیا آ رہی ہے، بخار ہو رہا ہے، ناک سے منہ سے خون آ رہا ہے، اور اب ان کا پانی کی کمی ہو گئی ہے، ان کو گلوکوز رہا ہے۔ لیکن لوگوں سے یہ کہوں گا کہ پریونشن جو ہے وہ کرے لازمی، تاکہ پانی کہیں نہ کھڑا ہونے، تاکہ پانی اور گندگی جو ساری وہاں سے صاف رکھے، تاکہ اور اپنے آپ کو جو ہے کیمیکل لگا کے رکھے تاکہ مچھروں کو نہ کاٹے، مچھر دانی کا بھی استعمال کرے۔
محکمہ صحت کا یہی کہنا ہے کہ ڈینگی پر بر وقت قابو تو نہیں پایا جا سکا، البتہ اس کی روک تھام کے لیے تمام ضروری اقدامات کیے جا رہے ہیں۔ گیتی آرا، وی او اے، اسلام آباد۔
آپ گیتی آرا کی رپورٹ سن رہے تھے، اور ہم سب سے پہلے بات کریں گے ڈاکٹر ساجد محمود صاحب سے۔ ڈاکٹر صاحب، آپ کے پاس وقت کم ہے، اس لیے سب سے پہلے آپ ہی سے ہم بات کرتے ہیں۔ یہ فرمائیے گا کہ لاہور میں آنے والے مریضوں کی کچھ اوسط تعداد کے بارے میں بتائیے، آپ کے ہسپتال میں کیا کتنی ہے اور ان کے لیے کیا سہولتیں فراہم کی جا رہی ہیں؟
لاہور میں جو ہے ہمارا جو ہے جو پہلا ایپیڈیمک آیا تھا وہ 2011 میں تھا
جی،
جو اس وقت جو ہے سب سے پہلے جو ہے تو اتنا ہمارے تھے کہ ہر ہاسپٹل ہمارا اوور پیک ہو گیا تھا، جو ہے ایون کوریڈور میں ہم نے جو ہے وہ بیڈ لگا کے تو پیشنٹ کو ایڈمٹ کیا تھا۔ لیکن اس وقت جو ہے مطلب ہے اللہ کا شکر ہے کہ اب ہمارے وہ حالات نہیں ہیں، اب ہم نے ڈینگی پہ کافی جو ہے ہمارا وہ کنٹرول ہو گیا ہے، اور ہر سسپیکٹڈ کیس جو ہے جس کو ہم سسپیکٹ کرتے ہیں ود فیور جو ہے ہیڈ ایک فیور ایک پین، اس کو ہم جسٹ ہماری سسپیشن ہوتی ہے کہ اسے ڈینگی فیور ہے، اسے ہم ایڈمٹ کرتے ہیں اور جو ہے اس کے بعد فالو کرتے ہیں۔ تو روٹینلی اگر سپوز ہم نے 50 کے سسپیکٹڈ کیس ایڈمٹ کیے ہیں ایمرجنسی کے تھرو کہ انہیں ڈینگی فیور ہے، تو دو کو کنفرم ہوتا ہے کہ ڈینگی ہے جو ہے۔ تو اس وقت تو ہم مطلب ہے کہ ہماری جو ہے صورتحال کافی بہتر ہے اگر ہم پاسٹ جو ہے 10 ایئر کو 5 ایئر کو کمپیئر کریں ناؤ اب سے جو ہے.
اچھا ڈاکٹر صاحب اس کے ساتھ یہ بھی بتائیے گا کہ کیا کتنے لوگ اوسطاً آتے ہیں جو کہ اپنے آپ کو یہ چیک کروانے کے لیے آتے ہیں یا اپنا ٹیسٹ کروانے کے لیے آتے ہیں کہ ان کو ڈینگی بخار کا کوئی خدشہ تو نہیں ہے کوئی علامتوں کے ساتھ؟ کتنے لوگ
جو ہے ایوریج ہمارا نیو ہاسپٹل میں جو میڈیکل ایمرجنسی میں ایسے پیشنٹ لینڈ کرتے ہیں اور ان کا ایوریج 24 آور میں راؤنڈ اباؤٹ 100 کے قریب ہے. اور ہمارا جو فرسٹ فلور ہے ایمرجنسی کے اندر ہی ہم نے ایک پورا آئسولیٹڈ وارڈ جو ہے وہ ڈینگی کے لیے بنایا ہوا ہے. پھر ہمارا ایک علیحدہ وارڈ ہے اے ڈی ایچ جو ہے اس میں ایچ ڈی سی ہے ہائی ڈیپینڈنسی یونٹ جس کو ہم نے ڈکلیئر کیا ہوا ہے فار ڈینگی پیشنٹ جو ہے. تو جن کو ضرورت ہوتی ہے انیشیل ایمرجنسی ٹریٹمنٹ دے کے انہیں ہم ان کو جو ہے اے وی ایچ میں جو ہمارا ہائی ڈیپینڈنسی یونٹ ہے جسٹ لائک آئی سی یو تو وہاں ہم ان کو شفٹ کر دیتے ہیں.
اچھا ڈاکٹر قدوس آپ سے ہم بات کرتے ہیں. ڈاکٹر صاحب ڈینگی بخار ایک بڑی خاص طرح کا مچھر ہے جس کے کاٹنے سے ہوتا ہے اور وہ بھی مادہ مچھر ہوتی ہے اور یہ عام طور پر کھڑے پانی میں لیکن اس کے ساتھ ساتھ یہ بھی ہے کہ صاف پانی کے اندر پایا جاتا ہے. تو اس سے بچاؤ کے لیے آپ لوگوں کو کیا ہدایات اور مشورے دے رہے ہیں تاکہ یہ بڑھ کر کسی بھی طور وبا کی شکل اختیار نہ کرنے پائے؟ کس طرح سے آپ اس کو ڈیل کر رہے ہیں ہسپتالوں کے اندر؟ خیبر پختونخوا میں بہت سارے کیسز کے سامنے آنے کا پتہ چلا ہے.
بسم اللہ الرحمن الرحیم. بہت شکریہ یہ موقع فراہم کرنے کا کہ ایک بہت ہی اہم موضوع پہ ہم آج بات کر رہے ہیں کیونکہ یہ علاقہ خاص کر انڈیمک جو سارے ملک میں اور خاص کر کے پی میں پشاور میں یہ ایک وبائی شکل اختیار کر چکا ہے. لیکن اتنا بھی نہیں ہے جتنا میڈیا ہائک ہے کہ وہ کہہ رہے کہ وبائی شکل اختیار گئی ہے. پشاور میں اگر میں بات کروں خاص کر کے پی میں اور پھر پشاور میں جو 9 یونین کونسل ہے اس میں یہ جو اس نے بہت زیادہ لوگوں کو افیکٹ کیا ہے. تو اگر جغرافیکل سچویشن بھی دیکھے تو یہ علاقے ایک خاص اسٹیٹ پہ واقع ہے جس میں سربن، اچینی بالا، سنگو لنڈی، شیخان، مشترزے، بڈا بیر یہ علاقے اس طرح ہیں جو ایک خاص اسٹیٹ میں اور اس میں یہ چیز نے ڈینگی نے بہت زیادہ لوگوں کو افیکٹ کیا ہے.
اس کی خاص وجہ کیا ہے ڈاکٹر صاحب؟ کے خاص علاقوں میں ہے، خاص علاقوں میں جو آپ نے نام لیے ہیں ان خاص علاقوں میں ڈینگی بخار یا ڈینگی کے مچھر کے کاٹنے کی کیا وجہ ہو سکتی ہے؟
یہ وجہ اس کی یہ ہے کہ یہاں جو ایک تو بجلی کی صورتحال، یہاں لوڈ شیڈنگ بہت زیادہ ہوتی ہے اور جو کلچرل اس کو پانی کی جو سٹوریج ہے وہ پرانے طریقوں سے وہی ڈرم میں، گڑوں میں اور اس میں یہ پانی جو رکھ دیتے ہیں. باقی صفائی کی صورتحال بھی ادھر بہت زیادہ خراب ہے. تو جس طرح آپ نے بتایا کہ دن کو مچھر کو ایک میڈیا واٹر اس کو بریڈنگ کے لیے ایک خاص وہ مہیا ہونی چاہیے اور وہ اس کی یہ ہے کہ یہ اس کو ایک میڈیا فراہم ہوئی ہے ان علاقوں میں اور اس میں یہ بریڈنگ کر رہے ہیں اور یہ بیماری جو پھیل رہی ہے. ابھی اس پہ بہت زیادہ ڈسٹرکٹ ایڈمنسٹریشن نے، پبلک ہیلتھ نے اور یہ جو ضلع ہیلتھ انتظامیہ ہے اس پہ بہت زیادہ کوشش کی ہے. ان لوگوں کو ہم نے دورہ کیا ہے، اس پہ لوگوں کو سمجھانے کی کوشش کی ہے جو مینول پانی ہے انڈور اور آؤٹ ڈور سروس شروع کی ہے تاکہ لوگوں کو یہ بتائے کہ یہ جو پانی جو آپ رکھ رہے ہیں یا تو پانی اس کو ضائع کریں یا یہ جو آپ جو برتن میں جو پانی رکھ دے اس کو سر کو دام پہ رکھے تاکہ مچھر کو اس پہ افزائش کے لیے موقع نہ ملے.
اچھا چلیے آگے
تک آپ نے
جی بات کیجیے گا.
جہاں تک آپ نے یہ بتایا کہ یہ کس طرح اس کو یہ پھیلتی ہیں تو یہ پھیلنے کی یہ ہے جو اس مچھر کو لیے ابھی جو ایٹماسفیئر جو انوائرمنٹ ہے موسم ہے اس کو ایک آئیڈیل موسم ہے، ہیومیڈیٹی زیادہ ہے، ٹمپریچر رائز ہے اور واٹر کیونکہ آفٹر رین فال کے بعد بارش کے بعد پانی مہیا ہوتا ہے اور ہوا میں ہیومیڈیٹی زیادہ ہوتی ہے تو یہ چیز اس میں وہ افزائش کرنے کا مچھر کے لیے یہ پہنچ جاتا ہے. ابھی ہماری ذمہ واری ہیلتھ ڈپارٹمنٹ کی تو اپنی ذمہ واری ہے اور اس کی جو ہیلتھ ڈپارٹمنٹ کی تو یہ ہے کہ کیس ڈیٹیکشن، اس کا کیس کو اس کو مرض کو معلوم کرنا اور اس کے علاج کرنا.
جی.
باقی جو ہے ہمارے اور ڈپارٹمنٹ میں لگے ہوئے ہیں, جس طرح میں یہ پی ایم اے ہے, لوکل گورنمنٹ ہے, پبلک ہیلتھ انجینئرنگ ہے, تو یہ سارے اس میں
شامل ہے اپنی کوششوں میں. اچھا ڈاکٹر صاحب, جی آگے چل کر بات مزید کرتے ہیں ہم ڈاکٹر اعظم محی الدین کی, ڈاکٹر سمرین سے بات کرتے ہیں. ڈاکٹر سمرین, آپ یہ فرمائیے گا کہ آپ کے پاس جب ڈینگی کے مریض آتے ہیں تو ان کے علاج کے لیے کیا تدابیر آپ اختیار کرتے ہیں, ان کی دیکھ بھال کرنے اور جو تیماردار ان کے ساتھ آتے ہیں ان کو آپ کس طرح کی ہدایات دیتے ہیں, ان کو کیا کرنا چاہیے, کس طرح سے ڈینگی کے مریضوں کی حفاظت کرنے کی ضرورت ہے, کیونکہ ظاہر ہے کہ وہ عام مریضوں سے ہٹ کر ہیں یا یہ کہ ان کو سارا وقت ہی ہسپتال میں رکھا جاتا ہے.
السلام علیکم. پہلے تو شکریہ مجھے انوائٹ کرنے کا اس امپورٹنٹ ٹاپک کو ڈسکس کرنے کے لیے. اس دفعہ جیسے کہ باقی سارے علاقوں کے لوگوں سے آپ نے ڈاکٹر سے پوچھا, اس دفعہ کراچی میں آپ کو پتا ہے کہ ضرورت سے زیادہ بارش ہوئی ہے. نارملی رینی سیزن اتنا نہیں چلتا ہے, تو اربن فلڈنگ بھی ہوئی ہے, بہت جگہ پانی کھڑا ہوا ہے, تو ہمیں یوزول سے زیادہ ڈینگی دیکھنے کو مل رہا ہے. ویسے تو ہم لوگ کو پورا تھرو آؤٹ دا ایئر پورے سال ہم لوگ کو ڈینگی کے کیسز ملتے ہیں, لیکن اب جو ہے سپٹمبر سے لے کر اب تک بہت سارے لوگ ڈینگی سے ایڈمٹ ہو چکے ہیں. پچھلے منتھ شاید ہمارے ہی ہسپتال میں 35 کیسز تھے, اس منتھ تو 3 ڈیتھس ہو چکی ہیں اور ہمارے اپنے ہسپتال میں. ٹھیک ہے, ینگ لوگ جو کہ بلیڈ کر کے اور بلیڈنگ کے ساتھ آئے تھے اور ایکسپائر ہوئے ہیں. تو سچویشن اس لحاظ سے گھمبیر ہے کیونکہ ملک کے ہمارے کراچی کے اندر صفائی بالکل بھی نہیں ہے, اس وقت صفائی کے انتظام ناقص ہے بالکل, اور ساتھ ساتھ میں پانی جگہ جگہ کھڑا ہے, چاہے گٹر کا پانی ہو چاہے بارش کا پانی ہو, وہ ساری جگہ مختلف جگہوں پہ کھڑا ہے, تو جتنے بھی مچھر سے ہونے والے امراض ہیں ان سب کی تعداد بڑھ رہی ہے. اچھا, اب آپ سے جو سوال پوچھا وہ یہ تھا کہ ڈینگی کے مریض کے ساتھ کیا کرنا چاہیے. تو سب سے پہلی تو بات یہ ہے کہ پریشان نہیں ہونا چاہیے. ڈینگی جو ہے جیسے باقی وائرل النیسز ہیں, یہ ایک ایسی وائرل النیس ہے, ایک ایسی بیماری ہے جس میں 1% سے کم لوگ کمپلیکیٹ ہوتے ہیں. زیادہ تر لوگ ایسی بالکل معمولی بیماری میں مبتلا ہوتے ہیں, یا ایسے کبھی کبھی تو کچھ لوگ ایسے ہوتے ہیں ان کو پتہ بھی نہیں چلتا ان کو ڈینگی ہو گیا.
جی,
سمپٹومیٹک کہتے ہیں نا بالکل, جن کو
یعنی کوئی, یہ بعد میں ہم اس پہ بھی بات کریں گے. میرے پاس یہ سوال بھی ہے کہ بعض اوقات علامتیں نظر نہیں آتی تو اس صورت میں کیا ہونا چاہیے, تو جی ابھی آپ بتائیے کہ استعماردار
جو اگر دیکھیں علامتیں نہیں ہیں تو کچھ نہیں ہونا چاہیے. ٹھیک ہے, لیکن کیونکہ اس کا مطلب ہے کہ وہ اتنا مائلڈ النیس ہے کہ خود باڈی ریکور کر لے گی. ہماری باڈی کا ایک قوت مدافعت ہے جو بہت سارے ڈیزیزز کو خود فائٹ آف کر دیتا ہے. تو اب لیکن اگر سمپٹمس آ رہے ہیں تو یہ جاننا ضروری ہے کہ کب ڈاکٹر کے پاس جانا ہے اور کب ایسے سمپٹمس ہیں جن کو اگنور نہیں کیا جا سکتا. ٹھیک ہے, تو اب ایسا ہے کہ اگر ویسے ڈینگی فیور جنرلی اس کے 3 فیز ہوتے ہیں. ایک ہوتا ہے کہ جب تیز بخار کا فیز ہوتا ہے, اس کے بعد ایک کریٹیکل فیز ہوتا ہے, اور ایک ہوتا ہے ریکوری فیز. اور یہ 10 دن کے اندر, جیسے ایک مچھر نے کاٹا اس کے 4 سے 10 دن کے اندر علامتیں ظاہر ہوتی ہیں, اگر علامتیں ظاہر ہونی ہیں, اور اس کے بعد ٹوٹل ڈیوریشن آف النیس علامتیں ظاہر ہونے کے بعد سے وہ 10 دن تک کا ہوتا ہے, 10 سے 15 دن تک کا. ٹھیک ہے, اور اس میں پہلے 3-4 سے 7 دن تک میں بخار آتا ہے, تیز بخار, ہڈیوں میں درد, جسم میں درد, پٹھوں میں کھچاؤ, شدید سر میں درد, جسم پہ لالی آ جانا, آنکھوں میں لالی آ جانا, ٹھیک ہے, الٹی محسوس ہونا, متلی محسوس ہونا, چکر آنا, ایسا گری گری طبیعت ہونا کہ جسم اٹھا نہیں جانا, ٹھیک ہے, اور ایسا ہو کہ بھوک نہیں لگ رہی انسان کو اور موشن آ رہے ہیں, یہ سارے کے سارے سمٹمس ہو سکتے ہیں. اور تیز بخار اتنا تیز کہ 104 تک بھی جا سکتا ہے. ایسے میں جب اگر ایسا ہو, آپ کو تیز بخار شروع ہو جائے, تو ڈاکٹر سے رجوع کر کے اور ڈینگی کا ٹیسٹ کرانا ضروری ہے, ڈینگی کا بھی اور ملیریا کا بھی, کیونکہ دونوں مچھر سے ہوتے ہیں اور دونوں ہی کامن ہیں. ٹھیک ہے, اور دونوں اسی طرح سے پریزنٹ کر سکتے ہیں. تو اب اگر ڈاکٹر کے پاس گئے, فرض کریں ڈینگی کا ٹیسٹ پازیٹو آ گیا ہے, تو اس کے بعد پھر 2 پاتھ ویز ہیں. اگر مریض ایسا ہے کہ وہ گھر پہ اس کا علاج ہے پانی, जितना फ्लूइड दे सकते हैं उतना फ्लूइड देते हैं. इसकी कोई स्पेसिफिक एंटीबायोटिक नहीं है क्योंकि ये वायरस है तो एंटीबायोटिक तो काम करती ही नहीं है और कोई स्पेसिफिक एंटीवायरल भी नहीं है. तो इसी वजह से इसके ऊपर हमें मेहनत करनी ये होती है कि हम सपोर्टिव केयर देते हैं. सपोर्टिव केयर में मेन स्टे होता है कि अच्छे फ्लूइड दें. ठीक है, अगर मरीज खुद से ओरली फ्लूइड ले सकता है तो जो है उसको इनकरेज किया जाता है कि आप जो है मुंह से ORS लें, जूसेस लें, पानी लें. कम से कम 2 से 2.5 लीटर ओरल फ्लूइड इनटेक होना चाहिए. अगर वो इतना नहीं पी पा रहा तो फिर एडमिट होने की जरूरत है. और इसमें डेंगी के वार्निंग साइंस पता होने चाहिए. जो क्रिटिकल फेज होता है वो उस वक्त शुरू होता है. जो इम्पोर्टेंट बात है इसकी वो ये है कि क्रिटिकल फेज डेंगी का उस वक्त शुरू होता है जब फीवर खत्म हो जाता है.
अच्छा.
लोग समझते हैं कि जो है ना फीवर खत्म हो गया तो मरीज बेहतर हो जाएगा. इसके अंदर ये होता है कि जब फीवर खत्म हो जाता है तो उस वक्त जो है 24 से 48 घंटे तक, ठीक है, कम से कम 2 से 3 दिन रफली एक ऐसा पीरियड आता है जिसमें प्लेट सफेद खलिये तेजी से फॉल करते हैं और जिसम में खून के अंदर जो पानी होता है वो बाहर लीक करता है, जिसको हम कैपिलरी लीक कहते हैं.
अच्छा.
और इसके अंदर कॉम्प्लिकेशंस होती हैं.
कॉम्प्लिकेशंस. अच्छा,
आपको
आगे चल के हम बात करेंगे
टीबीसी कराएंगे.
आगे कॉम्प्लिकेशंस की भी हम बात करेंगे. डॉक्टर आजम मोहिउद्दीन से बात करते हैं. डॉक्टर साहब, कहा जाता है कि परहेज इलाज से बहुत बेहतर है. आपके ख्याल में इस नौयत की वबाएं फूटने की वजह हमारे पाकिस्तान जैसे मुल्कों में आगही और शऊर की कमी की भी होती है, तो लोगों को इस नौयत के खतरात हैं उनको उनसे आगाह करने के लिए क्या करना चाहिए? क्या कम्युनिटी सेंटर्स होने चाहिए? क्या हस्पताल से टीमें जानी चाहिए? किस तरह से इसको देखा जा सकता है? या फिर फलाही इदारे जो लोगों को घरों घरों खाना तो पहुँचाते हैं लेकिन इस सिलसिले में मालूमात देने में क्या हो सकता है, किस तरह से इसको करने की ज़रूरत है ताकि लोगों को पता हो कि इसको रोका भी जा सकता है?
बहुत शुक्रिया जी. मैं दिपाजियों से मैं डॉक्टर आजम बोल रहा हूँ. असल में थोड़ा सा मैं चाहूँगा कि पहली बात तो ये कि हमें इसके वबा से पैनिक होने की जरूरत नहीं है. पहली बात तो ये है, ये ख्याल है कि मोस्ट ऑफ द केसेस जो होते हैं इसके हमारे जो हैं इसके डेंगू के वो एसिम्प्टोमेटिक होते हैं. और फिर ये भी ख्याल है कि जो केस हमारा डेंगू फीवर का है वो तो बिल्कुल ही बेजरर है. ये सिर्फ दो किस्म है इसकी जो खतरनाक है, जिसको हम कहते हैं डेंगू हेमरेजिक फीवर या डेंगू शॉक सिंड्रोम. ये खतरनाक है. बाकी तो डेंगू जो है तो मुझे को 4-5 दिन गुजार के आता है, उसको शक भी है कि मुझे डेंगू है, तो आप बेफिक्र हो जाएं कि वो मुश्किल फेज से गुजर आ चुका है. और जैसे कि डॉक्टर साहब ने सुनाया कि अगर उसके बाद उसकी हालत बिगड़ती है तो फिर हमें भी थोड़ा तशवीश करना है उसके बारे में.
अच्छा, वो उसके बारे में हम बाद में बात करेंगे. ये दोनों इस्लाहात जिनकी आपने बात की है उसके बारे में भी वो मेरे पास सवाल हैं ताकि वो लोगों को बता सकेंगे इस इस्तलाह का मतलब क्या है. जी,
तो मैं कह रहा कि सर जहाँ तक अवेयरनेस का ताल्लुक है, अल्हम्दुलिल्लाह के पहले से बहुत ज्यादा अवेयरनेस है. 2011 की मुझे याद है जब ये एपिडेमिक आया था, किसी इवन न्यू हॉस्पिटल जैसे लोगों सेंटर में भी तशीस करना मुश्किल हो जाता था. और उसी में मेरे बहुत करीबी अजीजा की डेथ हो गई थी क्योंकि पता ही नहीं था कि है क्या. और अल्हम्दुलिल्लाह ये सूरत हाल है कि जब पेशेंट को बुखार होता है वो खुद ही आके कहता है डॉक्टर साहब मुझे बुखार ये डेंगू तो नहीं है कहीं. तो अवेयरनेस जो है उसका लेवल पहले से बहुत बेहतर है. अब क्लाइंट भी जानता है कि उसको जो है इसका बात करनी है. और गवर्नमेंट ने भी मैं सच कहूँगा कि कोई कसर उठा नहीं रखी. अल्हम्दुलिल्लाह के पिछली गवर्नमेंट और मौजूदा गवर्नमेंट इन्होंने तसलसल रखा है इसको अवेयरनेस को फैलाने का हर लेवल. मैं स्कूलों में जाता हूँ, BHU में जाता हूँ, वहाँ पर भी इवन इसका जो है लोगों को पता है कि डेंगू जो है इसके अलामत क्या है, मच्छर से कैसे बचना है. तो इसमें कोई कमी जो है उन्होंने छोड़ी नहीं है इसमें.
अच्छा डॉक्टर कुद्दूस, आप ये फरमाइएगा कि डेंगू बुखार के खतरे को कम करने के लिए कुछ तो आपने बताया कि क्या कोशिशें की जा रही हैं, क्या इकदाम उठाए जा रहे हैं, अभी तक क्या किया गया है और रोकथाम के लिए क्या कदम उठाए गए हैं? 2011 में ये वबा फूटी थी, उस वक्त क्या सबक उससे सीखा गया जिससे अब फायदा हुआ? जैसे अभी डॉक्टर आजम बता रहे थे कि तसलसल एक जरूर रहा है हुकूमतों के अंदर उनकी कोशिशों में भी, आप इसको किस तरह से बयान करेंगे हमारे सुनने वालों के लिए?
2017 में जो हमारे सूबे को KP को खैबर पख्तूनख्वा को बहुत ज्यादा इफेक्ट हुआ है, इसमें जो 25,000 केस तकरीबन वो हो चुके थे कंफर्म देंगे, इसमें 24,000 सिर्फ डिस्ट्रिक्ट पिशावर से थे. तो इन चीज़ों को नजर रखते हुए हैं हमने इनिशियली अभी 2000 ان کی میں بات کر رہا ہوں کہ جنوری سے اس پہ ہم نے اپنی کوشش لیٹر اس کو جو ایکشن کے لیے ڈینگی ایکشن کے لیے ہم نے اس پہ کام شروع کیا ہے.
اچھا
اس پہ اگر آپ دیکھیں سارے اس کو کے پی کے خیبر پختونخوا کے اضلاع کو دیکھیں تو الحمدللہ کافی اضلاع جو ہم بہت زیادہ اس سے ڈر رہے تھے کہ اس پہ یہ زیادہ کیسز نہ جائے اس بہت حد تک کنٹرول ہو چکا ہے. صرف پشاور اس طرح ڈسٹرکٹ ہے کہ اس پہ ذرا بہت زیادہ اس دفعہ وہ ہوئے ہیں, لیکن پشاور کی کچھ جغرافیکل سچویشن کو اگر دیکھ لیں تو یہاں جو بجلی کا اور جو پور سوشو اکنامک کنڈیشن جو میں نے جو نائن یونین کون سا پور سوشو اکنامک کنڈیشن اس کی وجہ سے یہ چیز ذرا پھیل گئی ہے, ورنہ ہمارے انیشیل اسٹیج تھے ہم نے سے جو ہمارا جو فرسٹ کیس جب ہو گیا ہم نے نوٹیفائی کر دیا کہ ڈینگی آ گیا ہے تو ہم نے انڈ اور آؤٹ ڈور سرویلنس شروع کی ہے, اس پہ آئی آر ایس بریک کیے ہیں, فوگنگ بھی شروع کی ہے, لیکن چونکہ ان علاقوں میں لوگوں کی کوآپریشن کی وجہ سے جو زیادہ کوآپریٹ نہیں کر رہے تھے, جو اس کو ہم بتا رہے تھے کہ انڈ اور سرویلنس میں وہ بہت زیادہ ہیدر تھے, جس میں اس پہ ڈپٹی کمشنر پشاور الانگ ود اے سی ٹون 3 یہ اس علاقوں پہ وزٹ کیے, لیکن ان لوگوں نے یہ لوگ پانی کو ضائع کرنے کے لیے تیار نہیں تھے. اس کا مولاد یہ تھا کہ ہم جو اس سے مر رہے ہیں کیا سے مر رہے ہیں تو ہم پانی کو کیوں ضائع کریں. دوسرا ان لوگوں کا یہ خیال تھا کہ آپ لوگ یہ ٹینکر میں, کیونکہ ڈی سی صاحب نے ڈی سی پشاور نے یہ آرڈر کیا ہے کہ اس کو ٹینکر میں پانی دے, اس کو وہ پانی ضائع کر دے اور دوسرے پانی ہو اس کو ڈال دے تاکہ یہ چیز ذرا قابو پا سکے. وہاں تک تو بہت حد تک تو ہو چکا ہے, لیکن جہاں تک اب صفائی کا بہت ابتر صورت حال ہے. جب بارش ہوتی ہے تو یہ جگہ جگہ پہ یہ پانی جو کڑا ہوتا ہے تو مسکیٹو کے لیے اور وہ مل جاتی ہے, جو انوائرمنٹ مل جاتی ہے اس کو بریڈنگ کے لیے, ہیچنگ کے لیے, تو اس کو بیسٹ انوائرمنٹ یہ علاقوں میں پروڈیوس ہوتا ہے.
اچھا
ڈاکٹر, اس چیزوں کو مدنظر رکھتے ہوئے عام جو ہم نے سرویلنس اینڈ اور آؤٹ ڈور کی ہے, ابھی ہم نے 7 تاریخ سے 7 سے لے کر 11 تک اپنی ریسورس سے, جس میں ہم نے گورنمنٹ کی اپنی ریسورس, جس میں ہم نے ایک پیسہ بھی نہیں خرچ کیا ہے کہ اس میں گورنمنٹ سے, بلکہ ہم نے اپنی ریسورس سے, کیونکہ پولیو جو ویلیڈیشن کے لیے تھے اس کے ساتھ ہم نے ٹیمیں ملائی ہے اینڈ اور آؤٹ ڈور ان یا نائن یونین کونسل میں, جو ہم نے اسٹیمیشن لگائی ہے وہ 55,000 ہاؤسز ہے جس میں ہم یہ 5 دن میں کور کریں گے, اور اس پہ یہ 240 اینڈ ڈور ٹیم اور 80 جو ہے وہ آؤٹ ڈور ٹیم سرویلنس کے لیے یہ کام کریں گے. اس میں پی این اے ہیں, ڈبلیو ایس ایس پی ہے, سول ڈیفینس ہے, لوکل ایڈمنسٹریشن اور یہ اس کی ٹیمیں ہیں. یہ اس نان یونین کوسٹ میں خاص طور ہم نے وہ توجہ دی ہے کہ یہ سروس کے تاکہ یہ آئندہ کے لیے سروس میکینیکل اور کیمیکل ڈسٹرکشن کے علاوہ لوگوں میں اویئرنیس کریٹ کرنے کے لیے, کیونکہ ابھی اس وقت جو ہمیں سب سے زیادہ ضرورت ہے وہ یہ ہے کہ ہم لوگوں میں
اویئرنیس کریٹ کریں, جو میرا پہلا سوال بھی تھا. بالکل جی. اچھا ڈاکٹر جمیل صاحب سے بات کرتے ہیں, ابھی آپ نے ہمیں جوائن کیا, بہت بہت شکریہ ڈاکٹر جمیل آپ کا. آپ یہ فرمائے گا, ابھی ہمارے باقی ماہرین جو ہیں ڈاکٹر ہمارے ساتھ بات کر رہے تھے اور ان کا کہنا بھی یہی تھا کہ بعض اوقات یہ ہوتا ہے کہ بخار ہوتا ہے 5-7 دن رہتا ہے اور اس کے بعد مریض سمجھتا ہے, مطمئن ہو جاتا ہے کہ شاید اب کچھ نہیں ہوگا, لیکن ہوتا کیا ہے کہ جس کو وہ آپ کہتے ہیں کہ 2-3 دن ایسے بیچ میں آ جاتے ہیں جس میں یہ آپ کا یہ جو بخار جو ہے وہ ڈینگی کے اندر جانے کا اس کا خطرہ ہو جاتا ہے. تو وہ کون سا وقت ہے جب مریض کو ڈاکٹر کے پاس لانا بہت ضروری ہے, اور بچوں میں خاص طور پر بتائیے گا کہ کتنے بچے اس سے متاثر ہوئے ہیں اب تک جو آپ کے پاس لائے گئے ہیں, اور اس میں شرح اس کی کتنی ہے؟
السلام علیکم. السلام علیکم.
جی وعلیکم السلام.
دیکھیں بات یہ ہے کہ جو ایسا نہیں ہوتا کہ کوئی بخار ہوا ہے اور وہ 3-4 دن یا 5 دن کے بعد وہ ڈینگی کے بخار میں کنورٹ ہو جائے گا.
اچھا,
بخار اگر ڈینگی کے وائرس کی وجہ سے آیا ہے تو وہ پہلے دن سے ڈینگی کا ہی بخار ہوگا, اور ہوتا یہ ہے کہ جب ڈینگی کا جو مچھر ہے وہ کاٹتا ہے تو یہ جو علامات ظاہر ہونے میں چار سے دو ہفتے چار دن سے تقریباً 14 دن کے ہفتے میں بعد یہ علامات ظاہر ہونے لگتی ہیں.
اچھا
سمپل سا یہی علامت ہوتی ہے تو ملیریا کے بخار میں ہو سکتا ہے کہ بچے کو تیز بخار ہو جاتا ہے, بچے کو گراوٹ اور تھکاوٹ بہت ہوتی ہے جوڑوں میں اور بدن میں, سر بہت ہوتا ہے, سر میں درد ہوتا ہے, گنٹیاں لگنے لگتی ہیں, آنکھوں کے ڈھیرے میں درد بتا رہے ہوتے ہیں. تو یہ جو علامات ہیں یہ عموماً اور بھی بہت سارے بخار میں مور اور لیس ایسی ہی علامات آتی ہیں. اب ضرورت یہ ہے کہ جب کوئی جس دن بھی بخار بچے کو ہو یا بڑے کو ہو تو آپ اس ڈاکٹر سے ضرور دی جائے, کیونکہ آج کل ہمارے یہاں بہت ساری بیماریاں پھیلی ہوئی ہیں جس میں سے صرف ڈینگی ہی نہیں بلکہ ہمارے یہاں ایک ٹائیفائڈ کی بڑی خطرناک ایس ڈی آر اور ایم ڈی آر ٹائیفائڈ بھی پھیلا ہوا ہے. اب اگر بخار ہے اور جب ڈاکٹر اس کا معائنہ کرتا ہے اور اسے بخار کی بظاہر کوئی وجہ جسم میں نظر نہیں آ رہی ہے تو اس وقت جو ہے وہ ٹائیفائڈ ڈینگی یا ملیریا کی جو تشخیص ہے وہ ٹاپ پرائرٹی کرا جائے گی جن میں سے کوئی ایک چیز ہو سکتی ہے. اب اس کا حتمی فیصلہ جو ہے وہ جب تک ٹیسٹ سے بغیر نہیں ہو سکتا, آپ اس کا خون کا ٹیسٹ دے دیں گے اس کے بعد سے جو ہے اس کے رزلٹ کے اوپر اس کا علاج طے کرے گا. اب یہ اب سے سوال تھا کیا ہے تو جناب بات یہ کہ ہمارے یہاں کوئی اسٹیٹسٹک ایز سچ جو ہے نہیں ہے, سینکڑوں کی تعداد میں کیسز جو ہیں وہ اسپتالوں میں رپورٹ ہو رہے ہیں لیکن یہ سرکاری اسپتال کے اعداد شمار ہیں. ہمارے یہاں زیادہ تر لوگ پرائیویٹ کلینک اور پرائیویٹ ہاسپٹل کی طرف رخ کرتے ہیں اور ان سے ہمارا کوئی ڈاٹا کا کلیکشن کا کوئی طریقہ کار ابھی تک زیادہ گورنمنٹ کی طرف سے ہے نہیں, کسی بھی نہیں مل رہا, لہٰذا کوئی ایکچوئل اور ایگزیکٹ تعداد جو ہے وہ کتنی ہے بنانا مشکل ہے. لیکن میں آج کل اپنی روز مرہ کی پریکٹس میں 3 سے 4 بچے جو ہے وہ ڈینگی کے ضرور دیتا ہوں.
اچھا
ڈینگی جو ہے وہ بہرحال ہے لیکن مجھے ایک جو میرا جو ایک وہ ہے پریشانی وہ یہ کہ ہم ہمارے یہاں آج بھی دنیا بھر میں آج بھی ملیریا سے جو لوگوں کی اموات ہیں وہ ڈینگی کے مقابلے میں کئی گنا زیادہ ہیں اور دونوں کی وجہ جو ہے وہ مچھر ہے, تو مچھر کے بگاؤ کی تحقیق جو ہے وہ بہت زوروں سے چلنی چاہیے اور جب تک آپ اسے مچھروں کے ساتھ نہیں کریں گے اور بھی بیماریاں اس کے ساتھ آتی رہیں گی.
اچھا تو ہم ایک چھوٹا سا وقفہ لیتے ہیں اور اس کے بعد آگے چلتے ہیں, میرے پاس کچھ اور بھی سوال ہے اپنے ماہرین اور ڈاکٹر سے پوچھنے کے لیے. تو آئیے ایک چھوٹا سا وقفہ کرتے ہیں اور اس کے بعد پروگرام کو آگے لے کر چلتے ہیں.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
وائس آف امریکہ واشنگٹن کی اردو سروس اس وقت آپ سے مخاطب ہے. آپ پروگرام سن رہے ہیں مجلس مذاکرہ یعنی راؤنڈ ٹیبل کا پروگرام. ڈاکٹر اعظم سے ہم بات کرتے ہیں. ڈاکٹر اعظم, کسی بھی مرض سے بہتر طور پر نپٹنے کے لیے ضروری ہے کہ مریضوں کی بہتر طور پر نگرانی بھی کی جائے اور اس مرض کو پھیلنے سے روک دیا جائے. ڈینگی بخار سے نمٹنے اور اس کی وبا پر قابو پانے کے لیے کس نوعیت کی نگرانی درکار ہے اور اگر ابتدائی مرحلے میں اس کی جانچ ہو جاتی ہے تو صحت یاب ہونے کا امکان کتنا زیادہ ہوتا ہے اور کہاں پر اس کے بگڑنے کا امکان زیادہ ہو جاتا ہے, کس سٹیج پر یا کس مرحلے پر؟ اور دوسری بات یہ ہے کہ کیا ہسپتالوں میں, جیسا کہ ایک ڈاکٹر صاحب نے ہمیں بتایا میو ہسپتال میں تو الگ اس کے وارڈ بھی ہیں, کیا مختلف ہسپتالوں میں مختلف وارڈز ہی رکھے جاتے ہیں یا اس کو کیا کس طرح سے احتیاطی تدابیر اور نگرانی کی جاتی ہے؟
جی بہت شکریہ جی. پہلی بات تو یہ سر, میں نے پہلے بھی ذکر کیا کہ ڈینگی جو ہے, جو پیشنٹ ڈینگی کا ہے, ڈینگی فیور کا, وہ ڈینگی فیور ہی رہے گا, وہ کبھی کنورٹ نہیں ہوگا اس میں ہیمرجک میں تو شاک سنڈروم میں, وہ جو ہے انایونٹفل سائیکل ہوگا, فیور ڈینگی اتنا چند دن 5 دن 7 دن میں ریکور کر دے گا, اس میں کچھ نہیں ہونا اس میں. اور زیادہ تر کیس جو ہمارے ایسے ہی ہوتے ہیں, کیونکہ ڈینگی ہیمرجک فیور جس میں بلیڈنگ ہوتی ہے اور جو بڑا مطلب جسے کہتے ہیں سیریس سا ایک مرحلہ ہے اس کا, وہ بیسیکلی وہ فیور ہے جس میں اس پیشنٹ کو پہلے بھی ڈینگی ہوا تھا اور اس کو اس پہلے فیور کی وجہ سے اس میں امیونٹی آ گئی تھی اور اب اس امیونٹی والے پیشنٹ کو اگین ڈینگی وائرس انفیکٹ کرتا ہے لیکن دوسری قسم کا. اس پیشنٹ میں چانسز زیادہ ہیں کہ وہ اب جائے گا اس میں شاک میں یا اس میں ہیمرجک فیور میں جائے گا. اچھا الحمدللہ ڈیو ٹو اویئرنیس اور ایکسٹینسو ٹریننگ آف ڈاکٹرز، مجھے یاد ہے کہ ہم پچھلے 3-4 سالوں میں ہم نے دیکھا کہ ہر سال جو ڈاکٹر کی ٹریننگ وہ کرتے ہیں اسپیشلی جی پیز کی، جیسے ابھی ڈاکٹر صاحب نے فرمایا ابھی کہ زیادہ تر جو کیس لوڈ ہے وہ تو پہلے جی پی دیکھتا ہے، 70-80% کلائنٹ کا پہلے جی پی کے پاس جاتا ہے، اور جی پی اب اتنے اویئر ہیں کہ وہ میں نے دیکھا ہے کہ وہ فیس دیکھ کے بتا دیں، کیونکہ پیشنٹ کا جو ایک ٹپیکل فیس ہوتا ہے کہ وہ سرخ سفید سے ہے ریڈ سا اس کا اور ریش سبھی انہوں نے نظر آ جاتا ہے اس کا، اور پھر اس کا جو کنڈیشن سب بہت پین ہے سر میں آنکھوں میں، آنکھوں کو گھماتا ہوں تو پین ہوتا ہے، جب یہ ایسی بات کرتا ہے کہ آنکھیں گھمانے سے پین ہوتی ہے تو فوراً خیال پہ چلا جاتا ہے کہ یہ بجلی کا کیس ہوگا، اور اس کے علاوہ ابھی اس میں کوئی اور علامتیں نہیں پائی جاتی ہیں۔ تو اب آ جاتے ہیں مرحلہ کہ اس میں اب چونکہ اویئرنیس ہے، پہلے یہ تھا 2011-12 کی بات کرتا ہوں کہ ہر پیشنٹ جو آ رہا تھا اس کو بس یہی علاج تھا، جبکہ اسے ڈسپرین نہیں دینی کیونکہ اچھی بات تھی، اور پیراسٹامول دینا ہے، پلس یہ کرنا ہے کہ ان کو ڈرپ لگانی ہے، اور ڈرپ ایک بڑا فیوریٹ سا ایک ٹاپک ہے ہمارے کلچر میں پنجاب میں اسپیشلی، کیونکہ ڈرپ جو ہے یہ پنش ہے، ہر چیز کا علاج ہے، کمزوری ہو بیماری ہو کچھ ہو ڈرپ لگا لے، ڈرپ لگاتے تھے، لیکن چونکہ اس وقت ہمیں ان چیزوں کا پتہ نہیں تھا تو کیا ہوتا تھا کہ ہم نے بہت سارے کیس وہ ڈاکٹروں کے ہاتھوں میں خراب ہوئے، کہ انہوں نے اس پیشنٹ کو جس کو ڈرپ نہیں لگنی چاہیے، فار ایگزامپل ہمارے لیگ فیور کا پیشنٹ ہے اور جو شارٹ سرجن کا پیشنٹ ہے، اس کو بڑا جوڈیشیس کنٹرول ہے کہ اگر ڈرپ لگانی ہے تو ہم نے اتنے ڈرپ اتنے ملی میٹر اتنے منٹوں میں اتنے گھنٹے میں دینی ہے، تو ان چیز کی اویئرنیس نہیں تھی، تو یہ سارا کچھ اب الحمد للہ بہت بہتر ہے، اب جو ہمارے جو جنرل پریکٹیشنر ہے ویل اویئر اویئر کی کیا کرنا ہم نے، اور یہی وجہ تھی کہ ایون سری لنکا اور تھائی لینڈ کے لوگ جن سے ہمیں ٹریننگ دی وہ آ کے ہمیں دیکھتے رہے کہ یار آپ نے اتنا اچھا کنٹرول کیسے کر لیا، کیونکہ کوائٹ ڈیفیکلٹ کام تھا، تو الحمد للہ کہ سارے جو چیزوں میں کریکٹ ہے وہ ہماری حکومتوں میں جاتا ہے، تو انہوں نے کوئی جسے کہتے ہیں کہ کوئی کسر اٹھا نہیں رکھی اس حوالے سے، فنڈ کے حوالے سے بھی اور دوسرے کمیونٹی کو موبلائز کرنے میں بھی، اور ڈاکٹروں کو ہیلتھ کیئر پرووائڈر ہیں ان کو کہتے ہیں اسٹرینتھن کرنے میں بھی انہوں نے پورے چھوڑ دی، ابھی پچھلے دنوں میں دیکھا تھا کہ میرے گھر میں بھی جو ان کی ٹیمیں آئیں گھر گھر آ کے دیکھتی ہیں کہ گملوں میں پانی تو نہیں کھڑا، سلام مسئلہ تو نہیں ہے، تو مجھے بڑی خوشی ہوئی، ہم سروے کا سنتے تھے کہ سروے ہوتے ہیں جی، سروے ہوتے ہوئے دیکھے نہیں تھے کبھی ہم نے، اس طرح جو ان کی جو انٹرونشن ہے کہ گھر گھر جا کے کام کرنا اور ٹیموں کو سجانا یہ ہم نے بہت کم دیکھا ہے، تو الحمد للہ کہ ہم اس وقت ایک بہت کمفرٹیبل لیول پہ کھڑے ہیں، یہ دبا ٹوٹل ختم نہیں ہو سکتی لیکن یقین ہے ہمارا کہ ہم انشاءاللہ اس کو کنٹرول میں رکھ لیں گے اور اچھا ہوا
جلدی قابو پا لیں گے۔ اچھا ڈاکٹر سمرین سے بات کرتے ہیں، ڈاکٹر سمرین کہا جاتا ہے کہ ڈینگی دنیا میں پایا جانے والا، پوری دنیا میں آپ اس کو دیکھ سکتے ہیں، کہیں بھی ہو سکتا ہے، ایک اندازے کے مطابق کوئی 50 سے 100 ملین تک افراد جو ہیں وہ اس انفیکشن کا شکار ہوتے ہیں، اور اس کے سے تقریباً 25,000 اموات بھی بتائی جاتی ہیں جو کہ ہر سال دنیا بھر میں ہوتی ہیں، تو یہاں پر پاکستان میں اس مرض یا وبا کی روک تھام کے لیے بہت ساری چیزیں ہوئیں کہ لوگوں کو کیا کرنا چاہیے، اویئرنیس دینے کی بھی ضرورت ہے، لیکن اس کے ساتھ ساتھ یہ بھی بتائیے کہ خاص طور پر جو حاملہ مائیں ہیں یا جو مائیں دودھ پلاتی ہیں بچوں کو، اگر ان کے اندر ایسی کوئی چیز آ جائے تو اس سے بچوں کو کوئی خطرہ ہوتا ہے، کس طرح سے ہوتا ہے، ان کو بچوں کو محفوظ کرنے کی کیا صورت ہو سکتی ہے؟
دیکھیں پہلی چیز تو یہ ہے کہ ڈینگی جو ہے نا اس کا ہیومن ٹو ہیومن ٹرانسمیشن نہیں ہوتا، ٹھیک ہے، ڈینگی کا مرض پھیلتا ہے مچھر سے انسان کو، انسان سے انسان کو نہیں لگتا،
ٹھیک،
اسی لیے جو ہے وہ آئسولیشن کی کوئی خاص نیڈ نہیں ہوتی ہے، ٹھیک ہے، اس لیے کیونکہ آپ کے ایک جیسے ٹی بی ہے وہ ایک انسان سے دوسرے سے لگے گی، ٹھیک ہے، ماں سے بچے کو جائے گی، یہ وہ اس طرح سے ڈینگی نہیں جاتا،
منتقل نہیں ہوتا، یہ اس کو بہت بہت زور سے بتانے کی ضرورت ہے جی، اس کو بہت آپ
نہیں ہے کہ ہاں ایسا بھی نہیں ہے، ایسا بھی نہیں ہے کہ بالکل نہیں ہوا دنیا میں، آئسولیٹڈ کیسز رپورٹڈ ہیں کہ جس میں ڈینگی کا مرض ماں سے بچے کو ٹرانسفر ہوا، لیکن دیٹ از اے ویری مائنورٹی جس کو کیس رپورٹ کیا گیا ہے کچھ جگہوں پہ، ٹھیک ہے، لیکن ایز اے جنرل رول ڈینگی جو ہے وہ ماں سے بچے کو یا ماں کے ملک سے بچے کو نہیں جائے گا، ٹھیک ہے، اور اسی لیے اس طرح سے خطرے کی ضرورت نہیں ہے، جو مین ٹرانسمیشن ہے وہ یہ ہے کہ مچھر سے انسان کو لگے گا، ٹھیک ہے، تو اس لیے لیکن حاملہ عورتیں جہاں تک تعلق ہے، دیکھیں حاملہ عورتیں ہمارے یہاں ویسے بھی جو ہے زیادہ تر انڈر نرشڈ ہوتی ہیں اور ویک ہوتی ہیں اور انیمک ہوتی ہیں، ٹھیک ہے، پھر ان کو اگر تیز بخار آ جائے تو وہ زیادہ رسک پہ ہوتی ہیں کہ ان کو کیا کمپلیکیٹڈ ڈینگی ہو، अच्छा। उनको एक ऐसा डेंगू हो जो कि क्रिटिकल फेज में चला जाए, जिसमें वार्निंग सिम्टम्स ज्यादा हो, क्योंकि वैसे ही वो उल्टियों पे प्रोन होती हैं, ठीक है, और मुख्तलिफ और उनको जो है प्रोसेसेस चल रहे होते हैं, तो इसलिए जो है उनको जो है एलएफटीज उनके खराब हो जाए हैं, तो उनको मॉनिटर करने की जरूरत होती है। हामला औरतों को आमतौर पर अगर डेंगू होता है तो उसके बाद हम उनको थोड़े दिनों के लिए ऑब्जर्वेशन के लिए या तो हम बहुत क्लोज मॉनिटरिंग करते हैं, ओपीडी में जल्दी जल्दी बुलाते हैं, डेली देखते हैं, अगर अगर वो आ सकें, अगर करीब रहती हूँ डेली क्लिनिक में आ सकें, दिखा सकें या इमरजेंसी में आके दिखा सकें, तो या तो ये करते हैं या शॉर्ट ऑब्जर्वेशन के लिए एडमिट कर लेते हैं, ताकि जो है ये ना हो, क्योंकि यहाँ पे दो जानों का खतरा होता है, माँ भी का, माँ का भी और बच्चे का भी, और दोनों की सेहत को प्रॉपर ख्याल रखना पड़ता है। तो ये मेन एम यही होता है कि माँ डिहाइड्रेट नहीं हो, ठीक है, फ्लूइड्स उसको मिलते रहे, पैरासिटामोल मिलती रहे, फीवर उतरा रहे, ठीक है, और जब वो क्रिटिकल पीरियड गुजर जाता है एक दफा और प्लेटलेट्स भी बढ़ने लगते हैं और सब कुछ, तो हम डिस्चार्ज कर देते हैं। तो अल्हम्दुलिल्लाह अगर सही मैनेज हो जाए डेंगी तो इन अमवात नहीं होती है और जो है अच्छी तरह काबू पाया जा सकता है। ये उसी वक्त होता है डेंगी कॉम्प्लिकेट जब वो इनिशियल फेज पे सही मैनेज ना हो, ना फ्लूइड मिले सही तरह से, ना जो है मरीज को प्रॉपरली गाइड किया जाए या प्रॉपर ट्रीटमेंट लिया जाए, तो उस वक्त कॉम्प्लिकेट होता है।
अच्छा डॉक्टर जमील साहब, ये बताइएगा कि डेंगी बुखार में, अभी आपने थोड़ी देर पहले भी बताया कि 4 से 7 दिन लगते हैं, कभी कभी 14 दिन भी लग सकते हैं, शदीद सर दर्द होता है, आंखों में दर्द होता है, जोड़ों का दर्द, और इसके साथ साथ बाज़कात रैश भी आ जाता है, और ये भी होता है कि खून में जो सफ़ेद खलिए हैं वो बड़ी तेज़ी से बढ़ना शुरू होते हैं, तो इसके लिए ख़ास इलाज भी किया जाता है कि वो जो खून के अंदर दाखिल करते हैं खून के खलियों की सफ़ेद तादाद को कम करने के लिए, वो तरीका इलाज क्या है, उसके लिए क्या करते हैं और किस तरह से मरीज कितना अफोर्ड कर सकते हैं?
खून के सफेद जो है जैसे व्हाइट सेल्स, वो बढ़ते नहीं है, उमन वो कम होते हैं। अच्छा। खून में 3 किस्म के सेल पाए जाते हैं, एक हीमोग्लोबिन है, एक व्हाइट सेल है और एक प्लेटलेट है। जो डेंगू की जब मरीज होते हैं उनमें इन 3 में से 2 चीजें, या तो व्हाइट सेल कम हो जाएगा और प्लेटलेट कम होगा,
ठीक,
ये 2 चीजें खासतौर पर बायसाइटोपीनिया जैसे कहते हैं, तो ये डेंगू की एक अलामत में से एक है। अब WBC का काम जो होता है कि दूसरे इन्फेक्शन को कंट्रोल करने के लिए बढ़ते हैं, तो WBC कम है और असल गड़बड़ है प्लेटलेट की। प्लेटलेट एक मखसूस तादाद से कम हो जाए तो चांसेस ये होते हैं कि ब्लीडिंग शुरू हो जाएगी। जैसे जो डेंगू है वो एक नॉर्मल डेंगू होता है, दूसरा उसका जो स्टेज है खतरनाक वो है हेमरेजिक डेंगू फीवर। हेमरेजिक डेंगू फीवर यह है कि जब उसके ब्लीडिंग होने लगे, प्लेटलेट इतने ड्रॉप हो जाए और उसको गम से खून आने लगे, पैखाने में खून आ जाए, उल्टी में खून आ जाए, या जिसम पे जो रैशेज हैं वो पटेकीज, वो ऐसे धब्बे, ब्लू ब्लू किस्म के धब्बे भी पड़ने लगे, तो ये खतरनाक, इस वक्त जरूरत होती है कि उन्हें प्लेटलेट ट्रांसफ्यूज किया जाए।
जी।
अच्छा, अब ये भी एक ऐसा कॉन्ट्रोवर्शियल इशू है, बाद जो है वो एक जो जिक्र है वो ये है कि प्लेटलेट उस वक्त तक नहीं देंगे जब तक ब्लीडिंग नहीं हो, और एक ये है कि एक सर्टेन फिगर है कि 30,000 से नीचे हो जाए तो दे देना चाहिए। अब प्लेटलेट जरा महंगे पड़ते हैं, फिर प्लेटलेट की हाफ लाइफ भी ज्यादा नहीं होती है, सो अनटिल अनलेस के पेशेंट ब्लीडिंग शुरू कर दे प्लेटलेट की जरूरत नहीं है। और जैसा कि अभी डॉक्टर समरीन ने बताया कि सबसे ज्यादा जरूरत इस बात की है कि उसको डिहाइड्रेशन नहीं होने दें, यानी उनको प्लेंटी ऑफ फ्लूइड पिलाया जाए, फ्रेश ऑरेंज जूसेस पिलाएं, अनार का जूस पिलाइए, ये यानी लिक्विड उसका अच्छा होना चाहिए, पानी की कमी के अलामत से उसको बचा लें और उसको रेस्ट कराएं। तीसरा एक कॉम्प्लिकेशन होती है जो सबसे खतरनाक है, वो है हेमरेजिक शॉक सिंड्रोम।
हाँ जी, मैं वही बात करने लगी कि उसके बारे में जी तफसील बताइएगा, क्योंकि ये DHF और DSS इन ये दो टर्मिनोलॉजीज थी जिनके बारे में आपसे पूछना चाहती थी कि लोगों को बताइए कि इन दो टर्म से क्या है। पहला तो आपने बताया कि उसमें जो हेमरेज फीवर है उसमें खून निकलने लगता है जिस्म के मुख्तलिफ अज़ा से, तो इसी तरह ये सिंड्रोम शॉक है, इसको क्या कहते हैं और ये किस तरह से सामने आता है?
शॉक इस तरह से होता है कि फिर वो जब डिहाइड्रेशन होती है और ब्लीडिंग होती है, तो ब्लीडिंग में जब ब्लड लॉस होता है तो उसमें भी पानी की जिस्म में और कमी हो जाती है, तो दोनों सूरतों में क्या होता है कि वो उसका ब्लड प्रेशर जो है वो बहुत ड्रॉप होता है। जब ब्लड प्रेशर ड्रॉप होता है तो बंदा शॉक में यानी जो बेहोशी में चला जाता है, फिर उसके जो हाथ पैर हैं वो बिल्कुल बर्फ की तरह से ठंडे हो रहे होंगे क्योंकि सर्कुलेशन उसकी कॉम्प्रोमाइज हो जाती है, तो ये सबसे खतरनाक सिनेरियो होता है। उसमें हर सूरत में बच्चा एक बहुत अच्छे सेटअप में दाखिल होगा, उसकी प्लेटलेट ट्रांसफ्यूजन होगा, उसका अगर ब्लड लॉस ज्यादा है तो उसको ब्लड का ट्रांसफ्यूजन हो सकता है, उसको शॉक की मैनेजमेंट दी जाएगी और उसको सेकेंडरी इन्फेक्शन से बचाया जाएगा। ये कंडीशन होती है जिसमें ज्यादातर जो है वो चांसेस होते हैं। अच्छा, जो हेमरेजिक शॉक और हेमरेजिक और शॉक सिंड्रोम है यूजुअली 10 साल से छोटे बच्चों में जो है वो ज्यादा कॉमन होता है, लिहाजा जरूरत इस बात की है कि अगर बच्चों को शुबा भी है कि इसको डेंगू है तो पहली फुर्सत में डॉक्टर से रुजू करें और उसकी तशखीस को कंफर्म करें और उसको प्रॉपर उसकी एडवाइस को फॉलो करें। हमारे यहाँ थोड़ा सा एक मसला यह है कि हमारे यहाँ घरेलू टोट के आजमाते रहते हैं और डॉक्टर के एडवाइस को ज्यादातर वो फॉलो नहीं कर पाते करते, उसकी वजह से बड़े प्रॉब्लम्स होते हैं। अदरवाइज डेंगू कोई ऐसी बीमारी नहीं है जिसमें अमवात की शरह बहुत ज्यादा हो जाए, अभी भी ये लेस देन 1% ही है, ऐसा कोई मसला नहीं है, तो इतना खौफजदा होने की जरूरत नहीं है। और अगर हो भी गया है तो फिर अगर आप प्रॉपर डॉक्टर से आपने एडवाइस ली है और उसको प्रॉपर तरीके से फॉलो कर लें तो ये इनकी कॉम्प्लिकेशन से बचा जा सकता है। इवन हेमरेजिक हो या शॉक सिंड्रोम हो, वो भी अगर हॉस्पिटल की प्रीमिसेस में अच्छे डॉक्टर और अच्छे अमले के साथ है तो ये इतना मोहलिक नहीं साबित होगा।
अच्छा डॉक्टर कुतुस, आप ये बताइएगा कि किस तरह की कोई खास अद्वियात देते हैं, क्योंकि जैसा कि अभी डॉक्टर समरीन ने कहा कि चूंकि ये वायरल इन्फेक्शन होती है इसमें एंटीबायोटिक तो काम नहीं करती, इसी तरह एंटीवायरल दवाइयां भी काम नहीं करती, तो किस तरह से आप फिर मरीजों का इलाज करते हैं, आम दवाइयों से, आराम से, या किस तरह से क्या किया जाता है जो मरीज आपके पास डेंगू के आते हैं?
आपने बहुत अच्छा सवाल किया है। ये जो डॉक्टर समरीन ने और हमारे जुडिशल डॉक्टर अमजद ने बड़ी तफसील से बात की है और उसने बिल्कुल तय किया, क्योंकि वायरल इन्फेक्शन है, अभी तक डेंगू की कोई खास दवाई ईजाद नहीं हुई है, सिर्फ हम इसको सिम्टोमेटिक ट्रीटमेंट दे रहे हैं, क्योंकि इसका ड्यूरेशन जो होता है 1 से लेकर 7 दिन तक या ज्यादा से ज्यादा 10 दिन तक ये होता है, तो हम इस पर सिर्फ पैरासिटामोल देते हैं क्योंकि इसमें सीवियर बॉडी एचिंग्स होती है, हाई टेम्परेचर होती है, रेटिन पेन होता है, बॉडी पे रेश होते हैं, तो ये सिम्टोमेटिक हम इसको आराम देते हैं और उसको फ्लू ज्यादा एडवाइस करते हैं, क्योंकि जिस तरह हमारे जो दूसरे एक्सपर्ट डॉक्टर ने इसको डिफाइन किया है कि किस तरह इसमें जो फ्लू लॉस बहुत ज्यादा होता है, उसमें ये हम ये कोशिश करते हैं कि ये डेंगू सिर्फ फीवर तक ही महसूस हो जाए और जो ज्यादा वो ना जाए, तो इस पे हम ये कहते हैं कि इस पे शॉक वो ना हो जाए कि ये शॉक या डेंगू शॉक सिंड्रोम तक ये न जाए, तो सिर्फ इस पे हम आइडियल तो ये होना चाहिए कि उसको ओरल फ्लूइड देना चाहिए, अगर मरीज का ज्यादा और उसका जो सीपी है जो है कंप्लीट ब्लड पिक्चर जो है वो करना चाहिए कि इसमें प्लेटलेट की तादाद तो ज्यादा गिर नहीं है, क्योंकि अगर डेंगू को हम देखें तो इसको ब्लड वेसल को इफेक्ट करते हैं जिसमें ये पोर बन जाते हैं और ये प्लेटलेट इसमें ये से वो हो जाते हैं, निकलते हैं और बॉडी में सीवियर डिहाइड्रेशन का खतरा होता है, तो इसको ये कंटिन्यूस मॉनिटरिंग के लिए मॉनिटरिंग करना पड़ता है और इस मॉनिटरिंग सिर्फ ये मॉनिटरिंग करना था। लेकिन लोग यहाँ एक अजीब ट्रेंड बन हुआ है कि लोग बस NS1 के पीछे भाग रहे हैं कि बस डेंगू हो गया और NS1 पॉजिटिव है और डेंगू हो गया, जो ज्यादा चीज जो क्लिनिकली जो जिस तरह हमारे जो दूसरे मेरे कोलीग जो दूसरे कोलीग ने उसने ये बड़े जबरदस्त तरीके से मेरे डिटेल्स ये एक्सप्लेन किया है कि जो इससे ज्यादा जो जरूरी है वो ब्लड पिक्चर है कि हम इस पे देख ले कि कोई वाइल्ड ब्लड सेल या इसके प्लेटलेट तादाद तो इतनी कम तो नहीं है ताकि ये ब्लीडिंग शुरू होने जाए और पेशेंट हमारे ज्यादा कॉम्प्लिकेशन में न जाए। अगर हम देखें इंटरनेशनली जो एक्सेप्टेड है 9 से लेकर 7% इसकी मॉर्टिलिटी रेट है, लेकिन अल्हम्दुलिल्लाह हमारे मुल्क में बहुत ज्यादा कम तादाद में इसमें वो है। केपी में तो हमें फख्र से कह रहा हूँ कि अभी तक इससे डेंगू से एक भी डेथ नहीं हो चुका हुआ है, सिर्फ ये बस ऑटोमेटिक है। अभी हमें जो हमारे जो है 4600 केस में से 4400 हम कंप्लीट ट्रीट हो चुके हैं, सिर्फ 200 पेशेंट इस तरह है मुख्तलिफ हॉस्पिटल में एडमिट है जो उसको हम अंडर ऑब्जर्वेशन है और इंशाल्लाह ये भी हो जाए। मैं ये स्ट्रांग रिकमेंड करता हूँ कि इसमें जो खास मेडिसिन तो नहीं है लेकिन इसे पैरासिटामोल इस तरह लगाए, एस्प्रिन जो हमारे माहरीन भी एस्प्रिन हो गया, आइबुप्रोफेन, डिक्लोफेनिक ये चीज़ें इस्तेमाल नहीं करना चाहिए, क्योंकि इससे और ब्लीडिंग का ज़्यादा ज़्यादा वैसे भी उसमें इरीटेशन होती हैं, तो ये नहीं होना चाहिए। और फ्लूड इनटेक उसको वो मेंटेन करना
बहुत ज़रूरी है। अच्छा, ये डॉक्टर आज़म से हम बात करते हैं। डॉक्टर आज़म, ये बताइएगा कि जब मरीज़ को डेंगू हो जाता है तो क्या जैसे दूसरे उसमें बीमारी होती है, कई ऐसी चीज़ें होती हैं जिसमें, ये तो ज़ाहिर है कि ये बात पक्की है कि ये मुंतकिल नहीं होती, एक से दूसरे शख्स को नहीं लगती, लेकिन इसके बावजूद क्या उसको अलग रखना ज़रूरी होता है? क्योंकि कहते हैं कि फ्लू जैसे सिम्टम्स होते हैं तो उससे क्या, लेकिन ज़ाहिर है कि जब तक अगर मच्छर नहीं काटा तो कोई असर तो नहीं हो सकता, तो फिर क्या मरीज़ को अलग अलग रखने की जरूरत होती है, या मरीज को घर पे रख के आम दूसरे मरीजों के साथ रख के भी उसका इलाज मुआवजा किया जा सकता है? जो इस सिलसिले में गलत फहमियां हैं उनको दूर करने के बारे में बात कीजिए।
असल में आपने जवाब भी दे दिया कि चूंकि इसको इसके फैलने का एक ही तरीका है, सिचुएशन है, वो है मच्छर के जरिए एक जो बीमार आदमी काटा उसने, फिर उसने हेल्थी आदमी काटा तो उसको उसने ट्रांसफर किया। तरीका तो यही है इसके लगने का, यानी खाने पीने से, उठने बैठने से और मतलब मिलजुल करने से तो होता नहीं है उसको, ठीक है जी। और लेकिन मैं एक चीज में थोड़ा सा फॉर द क्लैरिटी ऑफ के टेक होम मैसेज होते हैं वो गलत में चले जाए, मैं कहूँगा हम बहुत ज्यादा बात करते हैं ना पेट टेस्ट की, तो मरीज जो होता है वो रोज ही प्लेट की अपनी रिपोर्ट लेते हैं, डॉक्टर मेरे जो है प्लेट इतने गिर रहे हैं, मेरे इतने नीचे आ गए हैं, अभी 50 पे आ गए हैं, परेशान होता है। हालांकि उसको कहीं ज्यादा इंपॉर्टेंट है हमारे लिए मेडिकल कराना, जो एक मेडिकल टर्मिनोलॉजी है कि खून में जब हम उसको ट्यूब में डाल के उसको लिए देखते हैं, देखते हैं कितना नीचे बैठ गया और कितना पानी उसका अलग हो गया, ये एक सिंपल सा टेस्ट है। ये ज्यादा क्रिटिकल है उसको मॉनिटर करने के लिए कि वो अब वो बेहतर हो रहा है या कि खतरनाक सिमट में जा रहा है। तो और दूसरा ये कि ऐसे डॉक्टर सुनील ने कहा और मेरे दोस्तों ने भी कहा कि फ्लूड का इस्तेमाल ज्यादा करना है, लेकिन जब आप सस्पेक्ट करें डेंगू शॉक सिंड्रोम तो उसमें बड़ा जुडिशियस इसका इस्तेमाल है, उसमें फ्लूड देना, ओवरफ्लूड करना जो है वो बहुत ज्यादा खतरनाक हो जाता है। तो इसलिए मैं ये बात बार बार ये मैसेज देना चाह रहा हूँ कि इसकी मैनेजमेंट में जो जुडिशियस इस्तेमाल है फ्लूड का वो बहुत इंपॉर्टेंट है। और जहाँ तक आपने कहा कि इसको कहीं चूंकि मुंतकिल नहीं होता तो इसको आप घर में रख के भी ठीक कर सकते हैं, वो अगर हम जाली से लगा के एक पेशेंट को जगह रखते हैं उससे, इसलिए कि कोई मच्छर उसको ना काटे और फिर उसको काटे कहीं शहद मुनादी को ना काटे।
अच्छा, डॉक्टर समरीन से बात करते हैं। आखिरी हमारे पास दो ही सवाल हैं। एक तो हम करेंगे कि आजकल पाकिस्तान में कहा जाता है कि मोबाइल टेलीफोन्स के जरिए इस वबा पर बड़ा काबू पाया गया है, तो डॉक्टर समरीन आपके पास कुछ मालूमात हैं कि ये टेक्नोलॉजी को किस तरह से इसमें इस्तेमाल किया जा रहा है और ख़ास तौर पर मोबाइल फ़ोन के जरिए के इस्तेमाल के जरिए डेंगू बुखार पर काबू पाने की काफ़ी कोशिशें की जा रही हैं?
मेरे पास तो इस बारे में कोई वो नहीं है। एक तो पहली बात ये कि मतलब ठीक है, बाकी सब जगहों से आपको ये मिल रहा है कि डेंगू पे काबू पा लिया गया है, कराची में तो ऐसा नहीं है। ठीक है, तो मैं देख रही हूँ हमें काबू बिल्कुल नहीं पाया है। हम लोग तो एक तो वैसे ही वी गोइंग फ्रॉम बैड टू वर्स इस लिहाज से कि हमारे पास सफाई सुथराई पानी का खड़ा होना ये मसाइल पहले से बढ़ते ही चले जा रहे हैं। और दूसरा ये कि जैसे अभी मैंने आपको बताया कि पिछले 15 दिनों में मैं 3 डेथ्स देख चुकी हूँ और उसकी वजह ये है कि प्रेजेंटेशन लेट हुई है। ठीक है, जैसे एक डॉक्टर साहब ने अभी मेरे किसी कोलीग ने बोला था कि घर पे टोटको में लोग लगे रहते हैं या टोटको में लगे रहते हैं या ये कि कहीं कहीं उनको गलत ट्रीटमेंट दी जा रही होती है जी, एम्पेरिकली टाइफॉइड की ट्रीटमेंट दे दी, सिर्फ मलेरिया की दवाई खिला दी, तशखीस का टेस्ट तशखीस नहीं किया और वो उसी स्टेज पे आए, कोलैप्स हालत में आए, इमरजेंसी में एक्सपायर हो गए। ये 3 केसेस ऐसे हुए हैं पिछले 15 दिनों में, विच इज हाईली अनफॉर्चुनेट। ठीक है, और मैं तो सिंध के अंदर ऐसा कुछ नहीं देख रही कि मोबाइल फोन्स के जरिए काबू पाया गया है। उसके अंदर कोई और डॉक्टर कमेंट करना चाहे तो करें,
इसीलिए मैंने सवाल रखा कि
हाँ मैं 2-3 चीजें पे कमेंट करना चाहूंगी मिथ्स के बारे में। ठीक है, जो आपने इससे पहले सवाल किया
था, हाँ जी, गलत फहमियां जो पैदा होती है, बिल्कुल
हाँ मिथ्स के बारे में कि जो गलत फहमियां होती हैं। एक तो सबसे पहला मिथ यही कि हमें प्लेटलेट लगाने हैं। ठीक है, है, प्लेटलेट बहुत कम हो रहे हैं और सफेद खलिये कम हो रहे हैं, हमें प्लेटलेट लगाने हैं, प्लेटलेट लगाने. हम लोग तो हार्डली कभी प्लेटलेट लगाते हैं, 15,000 हो जाते हैं, कभी कभी 11,000 हो जाते हैं. जब तक पेशेंट ब्लीड नहीं करता हम प्लेटलेट ट्रांसफ्यूज नहीं करते. ठीक है,
ठीक.
तो और हमने कभी इस तरह से होते हुए नहीं देखा कि हमने प्लेटलेट नहीं दिया हो और मॉनिटर किया हो मरीज को, मरीज खराब हो गया हो. सही. तो पहली ये कि जब तक ब्लीडिंग नहीं हो रही प्लेटलेट नहीं लगाने. ठीक है, पानी का इस्तेमाल करना है ज्यादा, सब कुछ. दूसरा जो एक बहुत बड़ा मिथ है इसके बारे में वो ये है कि मरीज को आइसोलेट रहना है. ठीक है, मरीज जो है वो दूसरे को ना लग जाए. वो ऐसे लगता नहीं है, है वो लगता ही मच्छर से. तो आपको मेन डेंगू का कंट्रोल उस वक्त नजर आएगा जब शहर में मच्छर का कंट्रोल होगा. अगर शहर में मच्छर का अच्छा कंट्रोल हो गया तो डेंगू खुद बहुत कंट्रोल हो जाएगा. और जब मरीज जो है या लोगों के अंदर ये अवेयरनेस फैलेगी कि हम लोग अपने जैसे फुल स्लीव के कपड़े पहने, ठीक है, मतलब अपने आप को, या मॉस्किटो रिपेलेंट्स लगाएं, डीच वगैरह, जो खासतौर से डीच का इस्तेमाल जो कि 5 घंटे तक जो है इफेक्टिव होता है कि थोड़ा वो मच्छर को काबू में करता है. क्योंकि ये डे टाइम बाइटिंग होती है मॉस्किटो की इसके अंदर ना, मतलब आपको दिन भर में खासतौर से सुबह सवेरे के वक्त या फिर शाम के वक्त वो काटता है. तो उस वक्त जो है आप जितना अवेयरनेस फैलाएं, अगर मोबाइल फोन का इस्तेमाल इस सिलसिले में किया जाए कि मैसेजेस भेजे जाएं, ठीक है, सोशल मीडिया को इस्तेमाल किया जाए बार बार अवेयरनेस के लिए कि लोगों को अपने घर के अंदर जो पानी है उसे खड़ा नहीं रखना, साफ सुथरा रखना है, एरिया को क्लीन एंड ड्राई रखना है, और अपने इर्द गिर्द अगर पानी जितना खड़ा है, जितने स्वॉम्प्स हैं, उन सबको ड्रेन करवाना है और मच्छर से बचाव करना है, चाहे नेट की सूरत में, चाहे डीथ के इस्तेमाल से, तो फिर डेंगू से बचा जा सकता है.
अच्छा, आखिरी बस अब मेरा,
अभी तक कोई वैक्सीन मार्केट में नहीं आई है.
जी बिल्कुल,
वैक्सीन के बारे में भी सवाल होता है.
जी बिल्कुल.
तो वैक्सीन भी अभी तक कोई मार्केट में नहीं है. दूसरे मुल्कों में है, उस पर ट्रायल्स चल रही है, लेकिन उसके अंदर कैच पॉइंट ये है कि अगर एक डेंगू की वैक्सीन एक ऐसे मरीज को लगाई जाए जिसको कभी डेंगू नहीं हुआ और फिर अगर उसको दोबारा डेंगू होता है तो कुछ उन्होंने देखा है कि ज्यादा सिवियर डेंगू
पेचीदगी पैदा हो सकती है.
जो है अभी वैक्सीन की ट्रायल्स इतनी अच्छी नहीं है.
अच्छा, चलिए,
इसीलिए जो है ना, इट्स नॉट सेफ, इट्स नॉट अवेलेबल, मार्केट में नहीं है. तो मेन बचाव मच्छर है.
अच्छा जमील साहब से आखिरी मेरा बिल्कुल सवाल है. अब जमील साहब, ये फलाही इदारे खाने देते हैं, बहुत सारी चीजें जगह जगह पहुंचाते हैं, क्या ये नहीं मुमकिन हो सकता कि किसी तरह उनको इस बात पे कायल किया जाए कि स्प्रे करवा दिया जाए उन घरों में, उन महल्लों में जहां पर पानी खड़ा है या जहां पे इस तरह की कोई चीज है?
हाँ नहीं, क्यों नहीं मुमकिन है. अगर उनको बेहतर तौर पर जो है वो यूटिलाइज किया जाए तो ये मुमकिन है. लेकिन मसला ये है कि बगैर पॉलिटिकल विल के और गवर्नमेंट के सीवियर बहुत शदीद सपोर्ट के बगैर ये पॉसिबल नहीं होगा. इंडिविजुअली एक छोटी सी कोई तंजीम है जो 100-200 लोगों को एक जगह पे बैठा के खाना खिला रही है फॉर एग्जांपल, अब वो इस पूरा शहर को इससे नहीं साफ कर सकती. जैसा कि डॉक्टर समरीन ने कहा कि असल में बुनियादी जो वजह है वो है मच्छर,
जिसको खत्म करने की जरूरत है. इसीलिए स्प्रे की बात की थी. जी, इसीलिए स्प्रे की बात की ना मैंने.
जरूर, लेकिन स्प्रे भी कोई एक्चुअली देखें, स्प्रे जरूर करें, लेकिन ये जो डॉक्टर साहब ने बताया कि पानी खड़ा ना होने दें, लोगों को खुद भी ये काम करना पड़ेगा.
जी,
सिर्फ गवर्नमेंट के बोसिस पे या एक एनजीओ या दो एनजीओ से ये काम हो नहीं सकता.
बहुत बहुत शुक्रिया.
कराची के हालात जो है बहुत है.
बहुत बहुत शुक्रिया. हमारे प्रोग्राम का वक्त ही अब बिल्कुल खत्म हो गया. और हमारे साथ डॉक्टर साजिद महमूद थे, डॉक्टर अब्दुल कुद्दूस, डॉक्टर आजम मोहियुद्दीन, डॉक्टर समरीन सरफराज और डॉक्टर जमील अख्तर हमारे साथ प्रोग्राम में शामिल थे. बहुत बहुत शुक्रिया. अब राउंड टेबल का वक्त ख़त्म होने की मजलिस मुज़ाकरा का आज हमारा उनवान भी डेंगू बुखार और इसकी रोकथाम के तरीकों पर हमने बात की अपने माहरीन और डॉक्टरों से. बहजत जिलानी मेज़बान को, प्रोड्यूसर अंजुम हैरल गिल और हमारे साथ इंजीनियर पीटर हंडली को इजाज़त दीजिए. आपसे हमारी मुलाकात फिर होगी इन्हीं प्रोग्रामों में. हमसे रबते में रहिए और हमारे साथ ये प्रोग्राम सुनते रहिए. बहुत बहुत शुक्रिया. खुदा हाफिज़.
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते.
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर. जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए. دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ پاکستان میں شام 7 بجے سے صبح 7 بجے تک اردو voa.com پر براہ راست سنیے۔ ہمارے تازہ ترین براڈ کاسٹ بلٹنس کے لیے دن میں کئی دفعہ آئیے۔ دن ہو یا رات، جب دل چاہے اس پتے کو یاد رکھیے، www.urduvoa.com۔